नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रेग्मी। आज मिति 2079 साल मंगिर 25 गते आइतबार, पौष कृष्ण तृतीया, नेपाल सम्बत 1143 तदनुसार डिसेम्बर 11 सन् 2022 आज आइतबार। राजधानीबाट आज प्रकाशित पत्र पत्रिकाहरूले समानुपातिकको नामावली निर्वाचन आयोगमा हिजो दलहरूले बुझाएको विषयलाई प्रमुख प्राथमिकताका साथमा छापेका छन् भने मानवाधिकार दिवसका विषयमा हिजो आयोजित कार्यक्रम र मानवाधिकारका विषयलाई पनि आजका पत्रिकाहरूले प्राथमिकताका साथ छापेका छन्। त्यसै गरी केही पत्रिकाहरूले सड़क दुर्घटना लगायतका विषयलाई प्राथमिकता दिएका छन्। कतिपय पत्रिकाहरूले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहराको विषयलाई पनि आज आफ्नो पत्रिकाको प्रथम पृष्ठमा स्थान दिएका छन्। अन्नपूर्ण पोस्टले भने कभर स्टोरीमा 122 वर्षमा 2200 मेगावाट विद्युत नेपालले उत्पादन गर्न सकेको, बर्खामा निर्यात गरिएको छ, हिउँदमा आयात गरिएको छ भनेर आवरण कथा बनाएको छ। त्यसै गरी भन्सारले 1 अर्ब बढ़ीका दूरसंचार उपकरण रोकेको भनेर आजको नागरिकले समाचार बनाएको छ भने आजको कारोबारले बैंकको ब्याजदरका विषयमा बैंकहरूको सुझाव व्यापारीकै लाइनमा आएको छ र उद्योगी व्यवसायीहरूले अर्थतन्त्रलाई लयमा लैजाने सन्दर्भमा पछिल्लो समयमा गरिरहेको अभियानलाई नयाँ सरकारको पर्खाई कुरेका छन्। नयाँ सरकारले के कसरी अगाडि बढ्छ त्यो अनुसार हामी अगाडि बढ्छौं भनेर निजी क्षेत्रका अगुवाहरूले बताएको विषय पनि आजका पत्रिकाहरूका प्राथमिकता छन्। मंगिर 4 गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतगणना सकिसकेपछि निर्वाचन आयोगले दलहरूलाई सीट संख्या तोकेर समावेशी सहितको अनुसार उम्मेद्वारहरूको नामावली जोलाई विजयी बनाउन दलहरूले चाहन्छन् अथवा बन्द सूचीमा पठाइएको नाम अनुसार क्रम अनुसार विवरण पेश गर्न भनेर समय दिएको थियो र त्यो हिजो सम्मको समयमा दलहरूले विवरण उम्मेद्वारहरूको नामावली पठाएका छन्। आजका सबैजसो पत्रिकाहरूका प्रमुख विषय तीनै छन्। हामीले अघि पनि यो विषय उल्लेख गर्यौं र सबैभन्दा पहिला गोर्खापत्रमा यो विषयलाई कसरी उठाइएको छ भन्नेतिर हेरौं। गोर्खापत्रले राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्नका लागि उम्मेद्वारको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन्। पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर 7 राजनैतिक दलले नामावली पठाएका हुन्। प्रतिनिधि सभामा 100 सीट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फ एमाले 34, नेपाली कांग्रेसले 32, नेकपा माओवादी केन्द्रले 14, स्वतन्त्र पार्टीले 13, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले 5-5 सीट पाएका थिए। प्रचलित कानून अनुसार 33% महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरी नामावली छनौट गर्नु परेपछि प्राय दलहरूले महिलालाई नै बढ़ी संख्यामा छनौट गरेका छन्। प्रत्यक्षतर्फ महिला उम्मेद्वार कम संख्यामा निर्वाचित भएपछि दलहरूलाई महिला संख्या छनौट गर्नुपर्ने बाध्यताका कारण पुरूषतर्फ भने प्रभावशाली नेताहरू नै अटाउन नसकेको प्रसंग पनि गोर्खापत्रले समाचारमा उल्लेख गरेको छ। नेपाली कांग्रेसले पाएका 32 सीटमा 29 जना महिला परेका छन्। कांग्रेसबाट प्रत्यक्षमा 1 जना मात्र महिला विजयी भएका कारण 3 जना पुरूषले समानुपातिकमा स्थान बनाएका छन् भनेर गोर्खापत्रले लेखेको छ। गोर्खापत्रले कुन दलले कसको नामावली पठायो भनेर पनि केही मुख्य दलहरूको विवरण पनि दिएको छ। एमाले पठाएका नामावलीमा खस आर्यतर्फ रघुजी पन्त र एकनाथ ढकाल, पिछड़िएकोतर्फ दयाल बहादुर शाही, महिलातर्फ मेनका कुमारी पोखरेल, सरिता भूषाल, शोभा गेमाली, बिजुला रायमाझी, निर्मल कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल छन् भने आदिवासी जनजातितर्फ देवी प्रकाश भट्ट छन्, हेमराज राई, कालूराम राई, नयनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घरती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आसमा कुमारी चौधरी थारू, शान्ति चौधरी छन् भने दलिततर्फ ईश्वर बहादुर रिजाल बिक, प्रभु हजारा दुसाद, चन्द्रबहादुर विश्वकर्मा, रूक्मिणी राणा बराइली, हर्कमाया विश्वकर्मा, मधेसीतर्फ गंगा प्रसाद यादव, अमृतलाल राजवंशी, बीना देवी, अमृता देवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया रहेका छन् भनेर आजको गोर्खापत्रले छापेको छ। मुस्लिमतर्फ एमाले सराज अहमद फारूकीलाई प्रतिनिधि सभातर्फ सदस्यमा पठाएको छ। त्यसै गरी 32 जना पाएको नेपाली कांग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम, सीता कुमारी राणा, सुशीला थिङ, सपना राज भण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरसन, खसारेतर्फ अम्बिका बस्नेत, सरिता प्रसाई, ईश्वरी नेउपाने, आर्जु राणा देउबा, प्रतिमा गौतम, मंजू खाँड, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की, प्रकाश शरण महतलाई पठाएको छ भने मधेसीतर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, निनु कुमारी कर्ण र विमलेन्द्र निधि हुनुहुन्छ। त्यस्तै कांग्रेसले दलिततर्फ पठाएको प्रतिनिधि सभा सदस्य तर्फको नामावलीमा शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, जीवन परियार र कल्पना चौधरी हुनुहुन्छ। थारूतर्फ बिना कुमारी थनेत र मुस्लिमतर्फ जावेदा खातुन जागालाई कांग्रेसले प्रतिनिधि सभातर्फ विजयीका रूपमा नामावली निर्वाचन आयोगमा पठाएको छ। माओवादी केन्द्रले 14 जना पाएको छ। दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ड्यामु लामा तामाङ आदिवासी जनजातितर्फ हुनुहुन्छ। खसारेतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा, थारूतर्फ रूपा सोशी चौधरी, दलिततर्फ रणेन्द्र बराइली र सुशीला श्रीपाइली ठकुरी, मधेसीतर्फ मीना यादव, उम्रावती यादव र पिछड़िएको तर्फ कल्पना मियालाई पठाएको छ भनेर आजको गोर्खापत्रले नामावली सहित पहिलो पृष्ठमा प्रमुखताका साथ समाचार छापेको छ। अन्य पत्रिकाहरूले पनि यो विषयलाई समाचार बनाएका छन्। राष्ट्रिय दलहरूले छाने समानुपातिक सांसद भनेर आजको राजधानीले बनाएको छ र केही प्रभावशाली मानिसहरू नै प्राथमिकतामा परेको विषय पनि राजधानीले आलोचनात्मक ढंगले लेखेको छ। नेपाल समाचार पत्रले दलहरूले बुझाए समानुपातिकको सूची भनेर यो विवरण सहित को कोलाई पठायो भनेर लेखेको छ। त्यसै गरी अन्य सबै जसो पत्रिकाहरूले सो विषयलाई प्राथमिकता दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मानवाधिकारको संरक्षण र सम्वर्धन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनु भएको छ। 10 डिसेम्बर हिजो मानवाधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। 74 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले द्वन्द पीड़ितलाई यथाशीघ्र न्याय दिन सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले लोकतन्त्र, मानवाधिकार र कानूनको शासनको पालना सबैले मिलेर गर्नुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। मानवाधिकारको सम्वर्धन संरक्षण गर्ने दायित्व मूलत राज्यको भए पनि मानवाधिकार संस्कृतिको सम्मान गर्नु सबैको जिम्मेवारी भएको प्रधानमन्त्रीले बताउनु भएको विषय आजको गोर्खापत्रले समाचार बनाएको छ। नेपालमा विद्युत उत्पादनको विगत र वर्तमानलाई आज अन्नपूर्ण पोस्टले आवरण पेजमा प्रमुख समाचार बनाएको छ। 122 वर्षमा 2200 मेगावाट विद्युत उत्पादन, बर्खामा निर्यात, हिउँदमा आयात शीर्षकमा नेपालमा विद्युत उत्पादनको सम्भावना परिणामका हिसाबले ठूलो छ। त्यसैका आधारमा उत्पादन पनि भइरहेको छ। सन् 1911 मुलुकको पहिलो फर्पिङ जलविद्युत आयोजना सम्पन्न भयो, जुन 500 मेगावाटको मात्रै थियो। पहिलो आयोजना बनेको 122 वर्षपछि नेपालले 2200 मेगावाट बढ़ी विद्युत उत्पादन गर्न थालेको छ। सम्भावनाका बीचमा यो गर्वको कुरा हो भनेर अन्नपूर्ण पोस्टले आवरण पृष्ठमा समाचार बनाएको छ। अन्नपूर्ण पोस्टको उक्त समाचारमा अगाडि लेखिएको छ, नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा करिब 800 मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिने जनाएको छ। सुखद पक्ष नै भन्नुपर्छ, छिमेकी भारतलाई बिजुली बेच्न थालिएको छ। निजी क्षेत्र र सरकारका पक्षबाट केही आयोजनाहरू निर्माणका क्रममा छन्, केही सम्भावनाहरूको अध्ययन पनि भइरहेको छ। मुलुकले जुन रूपमा जलविद्युतको क्षेत्रमा फड्को मार्नुपर्ने हो त्यस अनुसार भने काम नभएको विज्ञहरूले बताइरहेका छन्। अर्कोतिर विद्युतको आन्तरिक खपत बढ़ाएर बाह्य क्षेत्रमा इन्धनको आपूर्ति कम गर्नुपर्नेमा पनि सरकारवालाहरूले जोड़ दिएका छन्। विद्युत प्राधिकरणका अनुसार विद्युत जड़ित क्षमता 2200 मेगावाट भन्दा बढ़ी छ। विद्युतको राष्ट्रिय माग 1100 मेगावाट हाराहारीमा छ। माग उच्च हुँदा 1700 र 1300 मेगावाटसम्म पुग्ने गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार वर्षेनी करिब 10% विद्युतको माग बढ़दै गएको छ। प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनलाई हेर्ने हो भने विद्युतको उच्च माग 24.5% बढ़ेर गएको छ। सरकारको एउटा प्रक्षेपण अनुसार सन् 2021-22 विद्युत माग करिब 2300 मेगावाट पुग्न सक्ने प्रक्षेपण यसअघि गरिएको थियो। निजी क्षेत्रले पनि विद्युत उत्पादनमा काम गरिरहेको छ र सम्भावनाका कुराहरू पनि आज लेखिएको छ। ठूलो परिमाणमा सरकारलाई रोयल्टी आएको छ भनेर पनि अन्नपूर्णले छापेको छ। 400 मेगावाट भारततर्फ निर्यात भएको छ, 700ले पर्खाई गरिरहेका छन्। बंगलादेश पनि नेपालको विद्युत किन्न तयार छ। जलविद्युतमा जमरको शीर्षकको अन्नपूर्ण पोस्टको आवरण समाचार हो यो। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको सम्मानजनक अवकाशको सम्भावना क्षीण भएर गएको भनेर आजका पत्रिकाहरूले केही पत्रिकाहरूले विश्लेषण गरेका छन्। नेपाल समाचार पत्रले लेखेको छ, प्रधान न्यायाधीशको हैसियतमा चोलेन्द्र शमशेर जोहरा एक दिनका लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्मानजनक अवकाश लिने सम्भावना क्षीण भएको छ। जोहराको निलम्बन फुकुवा गर्ने संघीय संसद सचिवालयका महासचिवको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएपछि सम्भावना क्षीण भएको हो। 65 वर्ष उमेर रहतका कारण प्रधान न्यायाधीश जोहराको मंगिर 27 गते मंगलबार अर्थात पर्सि अवकाश हुनेछ। संसद सचिवालयका महासचिव भरतराज गौतमले महाभियोग लागेपछि प्रधान न्यायाधीशको हैसियतमा काम गर्न नपाउने कानूनी प्रावधान निष्प्रभावी भएको पत्र मार्फत अदालतसहित 6 निकायलाई जानकारी गराउँदै जोहरालाई अदालतमा फर्किने बाटो खोल्ने दुष्प्रयास गर्नुभएको थियो, तर त्यो सफल हुन सकेन। आजका पत्रिकाहरूले विश्लेषण गरेका छन्। आजको कारोबार दैनिकले बैंकहरूको सुझाव व्यापारीकै लाइनमा शीर्षकमा समाचार छापेको छ। नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकोमा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन्। केन्द्रीय बैंकले गत कार्तिक 1 कार्यान्वयनमा ल्याएको चालू पूँजी कर्जा मार्ग निर्देशन विरूद्ध निजी क्षेत्र असन्तुष्ट भनेर विरोधमा उत्रिएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य र विकास बैंकहरूसँग त्यसबारे सुझाव मागेको थियो। राष्ट्र बैंकले मागेको सुझावको प्रतिउत्तरमा अधिकांश वाणिज्य तथा विकास बैंकहरूले व्यापारीकै लाइनमा बोलेका छन्। बैंकहरूले व्यापारीलाई सहज हुने गरी नीति संशोधनका लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् भनेर आजको कारोबारले छापेको छ। कारोबारले नै नयाँ सरकारको पर्खाई निजी क्षेत्रलाई भनेर पनि समाचार उठाएको छ। चर्को ब्याजदर चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन लगायतका विरूद्ध आन्दोलित निजी क्षेत्र नयाँ सरकारको पर्खाईमा छ। मंगिर 4 आम निर्वाचन अघि सड़कमा उत्रिएको निजी क्षेत्रले चुनावलाई कारण देखाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो। अहिले निर्वाचन सकिएर अन्तिम परिणाम सार्वजनिक भएसँगै राजनैतिक दलहरूले समानुपातिक सांसद छनौट गरेर निर्वाचन आयोगमा पठाइसकेका छन्। अब केही दिनमै नयाँ सरकार गठन हुनेछ। केही दिन अघि राजनैतिक दलका उपल्ला नेता मन्त्री र प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्यामा लबिङ गरेको निजी क्षेत्रले स्थगित आन्दोलनबारे प्रष्ट बोलेको छैन, तर उसले नयाँ सरकारको पर्खाई गरिरहेको छ। कारोबारले छापेको छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि स्वागत छ। अब केही प्रसंग। काठमाडौँमा फेरि मेलम्चीको पानी भनेर आजको राजधानीले समाचार बनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याइएको पानी आधा वर्षपछि फेरि उपत्यकावासीको धारासम्म पुगेको छ। पछिल्लो पटक 77 चैतदेखि काठमाडौँका खानेपानी धाराहरूमा खानेपानी वितरण शुरू गरिएको थियो, तर 1 असार 2078 मेलम्ची नदीमा आएको बाढ़ी पहिरोले संरचनामै क्षति पुर्याएपछि खानेपानी वितरण गर्ने कार्य बन्द गरिएको थियो। यसअघि बाढ़ीले क्षति गरेको संरचना मरमत गरी अस्थायी रूपमा बनाइएको संरचना मार्फत 11 वैशाख 2079 पुनः पानी वितरण थालिएको थियो। 2 महिना नबित्दै बाढ़ीबाट सुरुङ जोगाउन भनेर पानी वितरण फेरि बन्द गरिएको थियो। अहिले फेरि काठमाडौँका धाराहरूमा मेलम्चीको पानी आउन थालेको छ। आजको राजधानीले समाचार बनाएको छ। अर्थतन्त्रकै विषयमा आजको गोर्खापत्रले फरक ढंगले समाचार छापेको छ। राष्ट्रिय अर्थतन्त्रमा पछिल्लो समयमा देखिएका समस्या मूलत वित्तीय क्षेत्रमा तरलता अभाव, न्यून राजस्व संकलन, मूल्य वृद्धि र उपभोगमा आएको कमी प्रमुख कारण हो। उच्च आयात, विप्रेषण आप्रवाहमा कमी र पर्यटनमा आएको शून्यताले विदेशी मुद्रा संचित अत्यधिक खस्किएको थियो। यसका लागि अल्पकालीन र दीर्घकालीन उपचार आवश्यक रहेको बैंकिङ र अर्थ क्षेत्रका विज्ञहरूको भनाई छापेर आजको गोर्खापत्रले समाचार बनाएको छ। विदेशी पूँजी आकर्षित गर्नुपर्छ भनेर बैंकिङ क्षेत्रका एकजना विज्ञ अनलराज भट्टराईले बताउनु भएको छ गोर्खापत्रसँग। त्यसै गरी पूर्व अर्थ सचिव शान्तराज सुवेदीले नीतिगत हस्तक्षेप गर्ने उत्तम समय अहिले हो, हामीले अहिले अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत हस्तक्षेप गर्नुपर्छ भनेर भन्नुभएको छ भने पूर्वाधारमा लगानी अत्यन्तै न्यून छ, यसले पनि अलिकति समस्या उत्पन्न गर्यो। पूर्वाधारमा लगानी बढ़ाउनेतर्फ ध्यान दिनुपर्छ भनेर नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवड़ाले बताउनु भएको छ। विज्ञहरूसँगको कुराकानीमा आधारित रहेर गोर्खापत्रले छापेको समाचार हो यो। त्यसै गरी आजको अन्नपूर्ण पोस्टले जब उनी बाकसमा फर्किए भनेर अलि फरक समाचार छापेको छ। वैदेशिक रोजगारीका क्रममा गएका व्यक्तिको अन्यत्र भएको निधन र त्यसपछिको परिस्थितिबारे उसले समाचार बनाएको छ प्राथमिकताका साथमा। अब अरू केही समाचारहरू हेरौं। लुम्बिनी केबल कार सञ्चालनको तयारीमा छ, पर्यटकको बसाईको अवधि अब लम्बिनी भएको छ भनेर आजको कारोबारले प्रमुखताका साथ पछाडिको पृष्ठमा समाचार छापेको छ। लुम्बिनी प्रदेशमा पर्यटकीय गन्तव्य विकास गर्ने गरी लुम्बिनी केबल कार निर्माण अब अन्तिम चरणमा पुगेको छ। 5 अर्ब रूपियाँको लगानीमा केबल कार 5 तारे होटलसहित निर्माण हुने पर्यटकीय गन्तव्यले लुम्बिनी प्रदेशमा हुने आन्तरिक तथा बाह्य पर्यटकको बसाई अवधि लम्ब्याउने अनुमान गरिएको छ। बटम स्टेशन बुटोल बमघाटबाट केबल कारले पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरसम्मको टप स्टेशनलाई जोड्नेछ। 10 मिनटमा 2.5 किलोमिटरको केबल कार रोपले बटम स्टेशनबाट टप स्टेशनमा पुर्याउने छ भनेर आज कारोबारले समाचार छापेको छ। आजको नागरिकले भन्सारले रोक्यो 1 अर्बका दूरसंचारका उपकरण भनेर छापेको छ। नेपाल दूरसंचार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब 1 अर्ब रूपियाँ बराबरका उपकरणको मूल्य अस्वाभाविक देखाएको भन्दै भन्सार विभागले रोकेको छ। भन्सार जाँच पासका क्रममा मूल्यमा शंका लागेर सर्भर ल्यापटप सेलफोन लगायतका उपकरण थप अनुसन्धानका लागि रोकिएको भन्सार विभागले जनाएको छ। नागरिकले प्रथम पृष्ठमा प्रथम समाचार बनाएको छ। अब केही सम्पादकीयहरूतर्फ लागौं। आजको कारोबारले बैंकिङ क्षेत्रलाई समस्यातर्फ नधकेलौं भनेर सम्पादकीय बनाएको छ। उसले चर्को बैंकको ब्याजदर, चालू पूँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीति लगायतका विभिन्न विषयलाई सच्याउन माग राखेर विरोध र लम्बिङमा निजी क्षेत्र उत्रिए पनि राष्ट्र बैंकले अहिलेका कुनै पनि नीति नियमलाई तत्काल परिवर्तन गर्न नसकिने बताएको छ। त्यसले यो निजी क्षेत्रलाई बैंकिङ क्षेत्रलाई समस्यातर्फ धकेल्छ कि भनेर उसले आशंका गरेको छ र नधकेल्न सम्बद्धहरूलाई सम्पादकीय मार्फत सुझाव दिएको छ। त्यसै गरी आजको राजधानीले बढ़दो भ्रष्टाचार र शासकको नैतिक स्वास्थ्य शीर्षकमा सम्पादकीय लेखेको छ। अहिले शासकबाट भ्रष्टाचारमा शून्य सहनशीलको नीति लागू गर्ने सम्बन्धमा बोली र व्यवहार धेरै देख्न पाइँदैन। हुन त विगतका केही शासकले बोलीमा भ्रष्टाचार शून्य सहनशीलता भन्थे तर व्यवहारमा त्यसलाई लागू गरेनन्। अहिलेका सत्ताधारीलाई पनि यस विषयमा मतलब देखिँदैन भनेर उसले भ्रष्टाचारको विषयमा आलोचना त्मक ढंगले सम्पादकीय लेखेको छ। देश र जनता राजनीतिक दलका नेतृत्वको मनमुटुमा हुनुपर्छ। शासक प्रशासक हरपल देश र जनतालाई आफ्नो मुटुमा राख्न सकेको खण्डमा मात्रै देशले समृद्धि र विकास हासिल गर्छ भनेर भावनात्मक हिसाबले आजको राजधानीले भ्रष्टाचार विरूद्ध सम्पादकीय लेखेको छ। त्यसै गरी आजको गोर्खापत्रले अर्थतन्त्रमा नीतिगत सुधारको सवालमा सम्पादकीय बनाएको छ। मुलुकको अर्थतन्त्रमा समस्या देखिन थालेको केही समय भइसकेको छ। अर्थतन्त्रको यो अवस्था हुनुमा आन्तरिक कारण मात्रै जिम्मेवार छैनन्। रूस युक्रेन बीचको जारी युद्ध तथा यसअघि नै कोविडका कारण थलिएको विश्व अर्थतन्त्रको बाछिटाबाट नेपाली अर्थतन्त्र शिथिल भएको तितो यथार्थलाई नकार्न सकिँदैन। कोविड समस्याले लामै समय थलिएको अर्थतन्त्रमा रूस युक्रेन युद्धका कारण इन्धन खाद्यान्न लगायतका दैनिक जनजीवनका साधन जुटाएर वैश्विक रूपमा आम मानिस संघर्षरत छन्। महँगी बढ़ेको छ, लगानी र उत्पादनमा राहस आएर संसार महामन्दीको खतरामा जान सक्ने विश्वव्यापी आशंका देखिएको छ भनेर उसले आन्तरिक तथा विश्वव्यापी समस्याहरूलाई उठान गरेको छ सम्पादकीयमा र केही सुझावहरू पनि दिएको छ। अर्थतन्त्रको वर्तमान अवस्था जोखिमपूर्ण देखिएपछि नेपालका निम्ति अवसर पनि यो हुन सक्दछ। नीतिगत संस्थागत र संरचनागत सुधार गरी अघि बढ़दा स्वनिर्भर अर्थतन्त्रको मार्गचित्र बन्न सक्छ। नेपालसँग सम्भावना भएका कतिपय क्षेत्रमा सरकार र निजी क्षेत्रको समन्वयमा काम हुनुपर्छ। कुनै बेला अर्बौंको धान चामल निर्यात गर्ने नेपालले धान चामल उत्पादनमा आफ्नो पुर्ख्यौली प्रतिष्ठा पुनः आर्जन गर्न जरूरी छ। जलविद्युतको पर्याप्त उत्पादनबाट जैविक इन्धन र खाना पकाउने ग्यासको आयात कटौती हुन सक्ने कुनै आश्चर्यपूर्ण तथ्य होइन, तर यी काम हुनुपर्छ। यी केही उदाहरण मात्रै हुन् भनेर उसले केही सुझावहरू पनि सम्पादकीय मार्फत दिएको छ अर्थतन्त्र सुधारका विषयमा। त्यसै गरी आजको नागरिकले काठमाडौँको तिर्खा मेलम्चीको पानी भन्ने शीर्षकमा हिजोबाट मेलम्चीको पानी काठमाडौँका धाराहरूमा झर्न थालेपछिको विषयमा उठाएको छ सम्पादकीय। मुलुकका गौरवपूर्ण आयोजना मध्ये एउटा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पुनः पानी वितरण हुनु सुखद हो। यसअघि दुई पटक राजधानीवासीका धारामा मेलम्चीको पानी आइसकेको थियो तर पहिरोका कारण बीचमा रोकिएको थियो। खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी पुनः वितरण शुरू गर्नु भएपछि लामो समयदेखिको सपना पूरा भएको छ। मेलम्चीको पानी काकाकुल काठमाडौँको निम्ति महत्वको खजाना भएको छ, आजको नागरिकले सम्पादकीयमा उठाएको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्टले बिजुली गाड़ी भन्ने कि ल्याउने पनि भनेर छापेको छ। तत्कालीन प्रधानमन्त्रीले केपी शर्मा ओलीले सन् 2020 मुलुकभर यातायातका साधनमध्ये 20% विद्युतीय पुर्याउने घोषणा गर्नुभएको थियो तर विडम्बना, उहाँकै सरकारका अर्थमन्त्री युवराज खतिवड़ाले विद्युतीय गाड़ीमाथि कर वृद्धि गरी कथनी र करणीमा विरोधाभास देखाउनुभयो। बिजुली गाड़ी भनिन्छ ल्याउने कि भन्ने मात्रै भनेर आजको अन्नपूर्णले सम्पादकीय लेखेको छ। अब छोटकरीमा एक दुई प्रसंग। विमानस्थलमा सुरक्षा चुनौती देखिएको छ। नेपालगंजको प्रसंग हो। कहिले बंगुर छिरेर जहाजमा ठोकिने, कहिले खरायोले उडानमा अवरोध पुर्याउने नेपालगंज विमानस्थलको यो समस्या हो। यो समस्या समाधान गर्ने सन्दर्भमा एउटा चुनौती नै देखिएको छ भनेर गोर्खापत्रले छापेको छ। गोर्खापत्रले नै धौलागिरी अस्पताल बागलुङले व्यावसायिक रूपमा अक्सिजन उत्पादन गर्न थालेको सुखद समाचार पनि छापेको छ। त्यसै गरी आजको अन्नपूर्ण पोस्टले सहकारी सुधार्न अनुगमनको सहारा शीर्षकमा अनुगमन गर्ने सरकारले नीति लिएको छ। घर जग्गामा 25% मात्रै कर्जा प्रवाह गर्नुपर्ने भएको छ, बिना धितो कर्जा प्रवाह गर्न नपाइने नियम ल्याइने भएको छ भनेर समाचार छापेको छ। र अन्त्यमा उद्योगी बुझ्दैनन् उखु किसानका पीर, न मूल्य निर्धारण हुन्छ न उद्योग चल्ने ठेगान, उखु खेती समस्यामा आजको नागरिकले समाचार बनाएको छ। दैनिक पत्र पत्रिकाको संगालो अखबारको समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र सुरेन्द्र पौडेलसहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।